الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سرکار دو عالم نور مجسم شاہ بنی آدم صلی اللہ تعالی علیہ وسلم کا فرمان عظمت نشان ہے کہ جو مجھ پر ایک بار درود پڑتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم۔ اس وقت ہمارے ساتھ یہاں پر امامت کورس کے اسلامی بھائی موجود ہیں اور بہت سارے ناظرین ہمارے ساتھ اس وقت مدری چینل کے ذریعے بھی شامل ہوں گے۔ پروگرام ہے فن گفتگو، جس میں ہم گفتگو کی سنتیں، آداب اور اپنی گفتگو کو بہتر بنانے کے طریقے سیکھتے ہیں۔ ہمارا مدری مقصد کیا ہے؟ جب بھی ہم کسی کی اصلاح کی بات کرتے ہیں تو اصلاح کے کئی طریقے ہیں، اور ان میں سے ایک بہت بنیادی جو طریقہ ہے وہ ہے گفتگو کے ذریعے اصلاح کرنا۔ جب بھی ہم اپنا پیغام پہنچائیں گے تو گفتگو کریں گے، کسی کی مسٹیک کو ہم اگر ایکسپلین کرنا چاہیں گے تو بھی بات کریں گے، کسی کو کچھ سمجھانا ہے تو بھی ہم بات کریں گے۔ لہذا گفتگو کا جو فن ہے وہ آنا بہت زیادہ ضروری ہے۔ ہم گھر میں بات کرتے ہیں، ادارے میں بات کرتے ہیں، اسکول میں بات کرتے ہیں، اپنا جہاں پر کاروبار کرتے ہیں وہاں پر بات کرتے ہیں۔ مدنی چینل کے اس وقت جو ناظرین موجود ہیں، دنیا کے بہت سارے کاروباروں میں، چیزوں میں آپ لوگ انوالو ہوتے ہوں گے، لیکن آپ بات کرتے ہیں۔ اپنی بات کو ہم کس طرح سے مزید بہتر بنا سکتے ہیں؟ اس میں ایک بنیادی عنصر یہ ہے، رول نمبر 1 وہ ہے کمانڈ اوور لینگویج۔ آپ جس بھی زبان میں بات کرتے ہیں، کمیونیکیٹ کرتے ہیں، اس زبان پر آپ کو عبور حاصل ہونا چاہیے۔ اس وقت چونکہ میری آڈینس اردو ہے تو میں اردو زبان میں بات کر رہا ہوں، کسی کی مادری زبان پنجابی ہوگی یا پنجابی میں بات کرتے ہوں گے، سندھی ہوں گے، سرائکی ہوں گے، بلوچی ہوں گے، بروہی ہوں گے، پٹھان ہوں گے، جو پشتوں میں بات کرتے ہوں گے۔ یہ میٹر نہیں ہے کہ آپ کس زبان کے اندر بات کر رہے ہیں، بلکہ میٹر یہ ہے کہ جس لینگویج کے اندر آپ بات کر رہے ہیں اس زبان پر آپ کو عبور حاصل ہونا چاہیے۔ ایسا نہ ہو کہ سامنے والے سے آپ جس لینگویج میں بات کرنے جا رہے ہیں اس کے محاورات آپ غلط استعمال کر رہے ہیں، جملوں کی ترتیب نہیں ہے، الفاظ جو ہے وہ عجیب و غریب قسم کے ہیں، اور خاص طور پر آپ جیسا کہ امام بنیں گے تو ایک امام کو اپنے مقتدیوں کے ساتھ، اور مقتدی میں ڈاکٹرز بھی ہوں گے، انجینئرز بھی ہوں گے، ان پڑھ بھی ہوں گے، دیہاتی بھی ہوں گے، مالدار بھی ہوں گے، غریب بھی ہوں گے، آپ کی گفتگو سامنے والے پر امپیکٹ ڈالتی ہے۔ ایک مرتبہ میں کسی کی ویڈیو دیکھ رہا تھا، اور بڑی اچھی ویڈیو تھی اور بڑے زبردست ٹاپک پر وہ بات کر رہا تھا، اردو زبان میں بات کر رہا تھا، بیچ میں انگریزی کے جملے بھی بڑے اچھے استعمال کر رہا تھا، کرتے 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 اچانک اس کو پتہ نہیں کیا ہوا، اردو میں اور انگلش میں بات کرتے کرتے اچانک کہنے لگا، جب بھی دیکھیں نا آپ آگے بڑھتے ہیں، آگے جاتے ہیں تو ایسے ہی انے وانے بھاگنے لگ جاتے ہیں۔ اچھا، میں کھٹک گیا، میں نے کہا یا اللہ خیر، انے وا آگے بھاگنا جو پنجابی سمجھتے ہیں ان کو اندازہ ہو گیا ہوگا، اردو میں اس کے لیے ایک بڑا صاف ستھرا سا جملہ ہے، آپ جب بھی کہیں چلتے ہیں، راہ پر جاتے ہیں تو اندھا دودھ نہیں بھاگتے، تو کہاں اندھا دودھ بھاگنا اور کہاں پر پنجابی کا محاورہ اس نے استعمال کیا، تو یہ درست نہیں ہے۔ آپ بات جس زبان میں کر رہے ہیں اسی زبان پر آپ کا اتھارٹی ہونی چاہیے، آپ کی گرفت ہونی چاہیے، تو انشاءاللہ آپ کی گفتگو بڑی بہتر اور پیاری ہوگی۔ اس کے لیے میں چند مشورے عرض کر دیتا ہوں کہ آپ اپنی گفتگو کو کس طرح سے بہتر کر سکتے ہیں۔ نمبر 1، اب اپنی گفتگو کو بہتر کرنے کے لیے اس زبان سے متعلق جو گرامر ہے اس کا مطالعہ کریں. اگرچہ ہم اردو بولتے ہیں یا ہم جس بھی علاقے میں پیدا ہوئے جو زبان ہم نے دیکھی بچپن میں وہی ہم بولنا شروع کر دیتے. میں ایک چھوٹی سی مثال دیتا ہوں. ایک جملہ ہے, بڑا کامن سا, بڑا چھوٹا سا جملہ ہے, لیکن آپ دیکھیں اس میں کتنا معنویت کا اور محاورے کے اعتبار سے کتنا فرق پڑ جاتا ہے. آپ اعلان کریں گے جب آپ امامت پر ہوں گے, اپنی صفوں کو درست کر لیجئے, لیکن اس سے بہتر یہ ہے آپ کہیے اپنی صفیں درست کر لیجئے. اپنی صفوں کو درست کر لیجئے اور اپنی صفیں درست کر لیجئے. اب یہ جو لفظ کو ہے نا, یہ اضافی ہے. کتنا باریک سا فرق ہے, لیکن بہرحال فرق ہے. یہ میں نے آپ کو ایک بڑی چھوٹی سی مثال دی. نہ جانے ہم اپنی شب و روز کے اندر جو بات چیت کرتے ہیں اس میں کتنے ایسے الفاظ اور ایسے جملے ہوں گے, محاورے ہوں گے, جو ہم بے ڈھنگے سے بول دیتے ہوں گے. نمبر ون, گرامر کو پڑھیے. بعض زبانیں ایسی ہیں کہ جن کی کوئی گرامر ہی نہیں ہے, لیکن بہرحال جن کی ہے ان کی تو ہم پڑھیں. اور یہاں کی میں بات کروں اور جس لینگویج کے اندر آپ نے دین کا کام کرنا ہے وہ غالب رہے گی اردو. انگریزی میں کرتے ہیں تو اس کی بھی گرامر ہے. بڑی جتنے بھی انٹرنیشنل لینگویجز ہیں سب کی گرامر آپ کو مل جائے گی. نمبر ٹو, یوز دا ڈکشنری. آپ اس زبان سے متعلق جو لغت کی کتاب ہے اس کو استعمال کیجیے. میرے شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ, آپ ایک زبردست رائٹر ہیں, آپ ایک زبردست شاعر ہیں, بہترین ادب جانتے ہیں. اس کے باوجود آج بھی امیر اہل سنت کئی مرتبہ جب آپ تحریر فرماتے ہیں ڈکشنری کو دیکھتے ہیں. اس لفظ کا استعمال اردو زبان کے اندر کن کن معنی کے اندر ہوتا ہے اور اس کا اور بہتر انداز کیا ہو سکتا ہے. الفاظ مترادف دیکھتے ہیں, الفاظ متضاد دیکھتے ہیں. اور ڈکشنری کے اندر خالی یہ دو تین چیزیں نہیں ہوتی, اور بھی بہت سارا ہوتا ہے. اوریجن بتایا جاتا ہے کہ یہ لفظ عربی سے آیا ہے, فارسی سے آیا ہے, کس زبان سے آیا ہے اور اس کا استعمال کس طرح سے ہوا تھا. آج انٹرنیٹ کا زمانہ ہے, بڑا آسان ہے. آپ کو کئی ایسی اپلیکیشنز مل جائیں گی جس میں آپ ڈکشنری کو دیکھ سکتے ہیں اور اپنی اردو کو بہتر بنا سکتے ہیں. اور تیسرا مشورہ جو کہ ان دونوں کے مقابلے میں میں پریفر کروں گا مچ بیٹر ہے, اور وہ ہے اچھی اور صاف ستھری اردو بولنے والی شخصیت کو سنا جائے. اردو تو لاکھوں لوگ بولتے ہیں, کروڑوں لوگ بولتے ہیں, لیکن بعض لوگ ہوتے ہیں کہ ان کی زباندانی بڑی زبردست ہوتی ہے, بڑی شائستہ بات کرتے ہیں, بڑی صاف ستھری بات کرتے ہیں, الفاظ کا چناؤ بڑا زبردست ہوتا ہے, ایک کمپوزیشن نظر آتی ہے, ایک بڑی خوبصورت ترتیب ان کی گفتگو کے اندر نظر آتی ہے. ایسے لوگوں کو بار بار سنیں. اور یہاں پر میں امیر علیہ سنت دامت برکاتہم العالیہ کا آپ کو مشورہ دوں گا. آپ مدنی مذاکرہ سنتے ہیں, ماشاء اللہ شریعت, طریقت, ادب آداب, تہذیب, تمدن, بہت ساری چیزیں معاشرت کی آپ سیکھتے ہیں, لیکن اب ان کے ساتھ ساتھ امیر اہل سنت کی گفتگو پر غور کریں کہ آپ نے اس جملے کو کس طرح سے ادا فرمایا. اور کوشش کریں کہ جن جملوں کی آپ کو ایگزامپلز مل جائیں اپنی لینگویج کے اندر جب آپ بات کر رہے ہوں تو اس کے اندر بھی ان کا استعمال کیا جائے. انشاءاللہ عزوجل آپ غور کریں گے اور اس کو امپلیمنٹ کرنے کی کوشش کریں گے تو آپ کی اپنی زبان دانی گفتگو بہت بہتر ہوتی چلی جائے گی. اسی طرح سے اچھے جو رائٹرز ہیں ان کی کتابوں کو پڑھنا بھی بہت مفید ہوتا ہے, لیکن جب ہم کسی چیز کو سنیں یا پڑھیں اور اس کے اندر ہمارا ذہن یہ ہو کہ اس میں سے مجھے اپنی گفتگو سے متعلق چیزوں کو نکالنا ہے, تو انشاءاللہ عزوجل یہ بڑا ہی زبردست ہوگا. تو اپنی گفتگو کو بہتر کرنے کے لیے یہ دو تین کام آپ کیجئے, انشاءاللہ عزوجل اس کا بہت زیادہ بینیفٹ ہوگا. پھر آج آپ ٹیبل ٹاک کریں گے, کسی کے ساتھ نیکی کی دعوت کے لیے آپ بیٹھیں گے, کسی کے ہاں ملاقات کے لیے جائیں گے, تو آپ کی لینگویج جتنی امپروو ہوگی اتنا اچھا امپریشن اس پر پڑے گا. آپ میں سے کئی مدنی ہوں گے, علماء ہوں گے, تو ایک عالم کے لیے بھی یہ بہت امپورٹنٹ ہے کہ وہ جب کسی سے بات کرے تو اس کی گفتگو نکھری ہوئی ہونی چاہیے, بہت بہتر ہونی چاہیے, اور اس کو اپنی جو بھی لینگویج میں بات کر رہا ہے اس کو इम्प्रूव करना चाहिए। रूल नंबर टू, कंसाइज कन्वर्सेशन, अपनी गुफ्तगू में कम अल्फाज इस्तेमाल कीजिए, जरूरत के मुताबिक अल्फाज इस्तेमाल कीजिए। बाज़ लोगों की आदत होती है कि छोटी सी बात करने के लिए इतना लंबा वक्त लेते हैं, और बाज़ तो बड़े अजीबो गरीब होते हैं। और ये इमाम गजाली रहमतुल्लाह तआला की आप अगर किताबें पढ़ें, कीमे सादत में गुफ्तगू का पूरा चैप्टर है, इहयाउल उलूम शरीफ में, अगर आप देखेंगे तो आपको हैरत होगी कि कितनी रिवायतें, कितनी हदीसें हैं अल्फाज के एतबार से, गुफ्तगू के एतबार से। एक तो बुनियादी बात ये हमारे जहन में रहनी चाहिए कि अपनी गुफ्तगू को हम क्यों कंसाइज करें। याद रखिए, कल रोज कयामत जिस तरह हमारे दीगर आमाल का हिसाब होगा, इसी तरह से गुफ्तगू के बारे में सवाल किया जाएगा। जितनी गुफ्तगू हमारी ज्यादा होगी, उतना ही नामे आमाल में ज्यादा लिखा जाएगा और उसका वैसा ही हिसाब भी देना पड़ेगा। तो पहली बात तो ये है कि हमें आखिरत के एतबार से जहन बनाना है कि मैं कम अज कम अल्फाज में अपनी बात को निपटा दिया कर। और फसाहत और बलागत, दो अल्फाज आपने सुने होंगे, लेकिन अवाम के अंदर एक बड़ा अजीब व गरीब किस्म का जहन पाया जाता है कि अगर कोई मुश्किल कलाम कर रहा हो ना तो कहते हैं वाह यार क्या फसाहत है इसके कलाम में और क्या बलागत है। फसाहत और बलागत डज नॉट मीन डिफिकल्ट कम्युनिकेशन। फसाहत और बलागत का मतलब मुश्किल गुफ्तगू नहीं है, बल्कि ये खिलाफ है। आसान अल्फाज में कहूं, फसाहत और बलागत इसको नहीं कहते कि सामने वाले के पल्ले ही ना पड़े, इतनी मुश्किल और गाढ़ी उर्दू बोली जाए कि वो परेशान ही होता रहे, बल्कि इसका मतलब यह है कि इतनी अच्छी गुफ्तगू हो, इतनी शाइस्ता गुफ्तगू हो कि सामने वाला आसानी से सुन सके और उसके अंदर अल्फाज का चुनाव बहुत बेहतर हो। वो फिर इसकी डिटेल है, लेकिन एक अवामी एतबार से फसाहत और बलागत का मतलब मुश्किल नहीं। मेरे आका मदीने वाले मुस्तफा सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की क्या शान है, क्या अजमत है कि मेरे आका इमाम अहले सुन्नत ने एक कलाम के अंदर आपके दो अशार ऐसे हैं जो बड़े जबरदस्त हैं और इसी मुआफ़क़त से हैं। आला हज़रत फरमाते हैं कि तेरे आगे यूं हैं दबे लचे फुसहा अरब के बड़े बड़े, कोई जान है मुंह में जुबान नहीं, नहीं बल्कि जिस्म में जान ही। आका मैं निसार तेरे कलाम पर, मिली यूं तो किसको जुबान नहीं, वो सुखन है जिसमें सुखन ना हो, वो बयां है जिसका बयां नहीं। मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम इतने फसीह थे, इतने बलीग थे कि जब आप कलाम फरमाते थे तो सहाबा किराम अलैहिम रिज़वान आसानी से उसे समझ लिया करते थे। और अरब के कलाम के एतबार से उसके अंदर जो फसाहत और बलागत अल्फाज मुहावरात और जुमलों के एतबार से थी, वो भी अरब जब सुनते थे, जो बड़े बड़े शुआरा, बड़े बड़े अदीब जो अरब के अंदर माने पहचाने जाते थे, जब वो मेरे आका का कलाम सुनते थे तो दम बखुद रह जाया करते थे। और फसाहत और बलागत कुरान मजीद फुरकान हमीद का एक एजाज भी है, एक अलग टॉपिक है, लेकिन इसकी अहमियत के लिए इतना ही काफी है कि जब कुरान मजीद फुरकान हमीद के खसाइस बयान किए जाते हैं, स्पेशलिटीज बयान की जाती हैं, तो उन्हीं में से इसका फसीह बलीग होना, और ये क्यों ना हो, ये तो खालिक कायनात का कलाम है, अल्लाह तबारक व तआला का कलाम है, तो कलाम इलाही से बेहतर तो किसी का कलाम नहीं हो सकता। तो बात हो रही थी मुख्तसर अल्फाज में अपनी बात को निपटा लेना, कंप्लीट कर लेना। बाद लोग बड़े अजीबो गरीब होते हैं और वो कोई ज्यादा अच्छे नहीं समझे जाते, उनसे पूछें आप जो है लाहौर से कराची आए तो कैसा रहा आपका सफर, अब वो पता है कैसे स्टार्ट करते हैं, हाँ मैं अपने घर से निकला, बैग उठाया, सामने रिक्शे वाला खड़ा था, उससे मैंने बात की, वो नहीं माना, दूसरा आया उससे बात की, रिक्शे में बैठा स्टेशन की तरफ जा रहा था, रास्ते में एक ठेले वाला था वो छोले बेच रहा था, स्टेशन पर पहुंचा, ट्रेन आई, ट्रेन में बैठ गया, मेरी इस तरफ सीट पर फुलां शख्स था, दूसरी तरफ फुलां बैठा हुआ था, आपस में ये गुफ्तगू हो रही थी, सोने का वक्त हुआ तो मैं यूं, अरे अल्लाह के बंदे इतना बता दो कि आपका लाहौर से कराची तक का सफर कैसा रहा, मोटी मोटी दो चार चीजें बयान कर दो बस खत्म, वो इतना लंबा हाल अहवाल देंगे कि सामने वाला बोर हो जाएगा। आदत होती है तो भाई इतना लंबा करने की क्या हाजत है। आप कोई सफरनामा तो नहीं लिख रहे ना, ना ही उसके अंदर आपको कोई ऐसी हाजत है कलाम करने की। इसी तरह से आप गौर करते चले जाएं कि जो बात मैं कम अल्फाज में कर सकता हूं वो ज्यादा अल्फाज में ना की जाए, और यही आपके कलाम की महारत हुआ करती है। ये डिपेंड भी करता है कि आपकी ऑडियंस कैसी है, सामने वाला कैसा है, जिससे आप बात कर रहे हैं उसकी लर्निंग स्किल्स कैसी है, वो कितना जल्दी बात को समझने वाला है। हो सकता है कि आप जब बिल्कुल एक आवाम के साथ गुफ्तगू करें तो हो सकता है आपका अंदाज थोड़ा मुख्तलिफ, लेकिन अगर आपका मुखातब, आपके सामने बैठा हुआ शख्स एक पढ़ा लिखा शख्स है, एक आलिम दीन है, नॉलेजेबल पर्सन है, तो उसको फिर बहुत ज्यादा डिटेल करने की हाजत नहीं, बल्कि मुख्तसर अल्फाज में वो आपकी बात को समझ जाएगा। और याद रखिए कि बिला वजह की रिपीटेशन ये आपकी गुफ्तगू को अच्छा नहीं बनाती, बल्कि एक दाग है, एक धब्बा है कि यार एक ही बात को बार बार किए जा रहे हैं। तो कोशिश करें कि कम अल्फाज में ज्यादा बात कह दी जाए। हाँ, अगर आपका मुखातब वाकई ऐसा शख्स है जो आपकी गुफ्तगू को समझ सकता है तो कल्लिमुन्नास आला कद्र उकूलिहिम के तहत अगर आप चाहें तो उसके अंदर अशार का इस्तेमाल कर सकते हैं। बाज़ औक़ात एक शेर आपकी कई लाइनों की जो वजाहत है उसको एक दो लाइंस के अंदर बयान कर देता है। कोई मुहावरा है, मिसाल है, उर्दू का मुहावरा है, भाई ये तो बड़ी टेढ़ी खीर है। तो अब इसका मतलब ये होता है कि किसी मुश्किल काम को, कि जिसका करना बहुत ज्यादा दुश्वार हो, उस पर हम मेहनत भी करें, कोशिश भी करें, लेकिन वो काम ना हो सकता हो, तो वो कहा जाता है कि भाई ये तो टेढ़ी खीर है। तो अब आपने पूरा एक जो कॉन्सेप्ट है किसी भी चीज के बारे में एक मुहावरा बोलकर सामने वाले को समझा दिया। तो बहरहाल आपने अपनी गुफ्तगू को कोशिश करना है कि कम अल्फाज में हम ज्यादा से ज्यादा समा सकें, तो इंशाअल्लाह अज़्ज़वजल ये बहुत ज्यादा मुफीद साबित होगी, उखरवी एतबार से भी और दुनियावी एतबार से भी। अल्लाह पाक हम सबको अपनी गुफ्तगू को बेहतर करने की तौफीक अता फरमाए। अगर आपके जहन में आज की जो हमने गुफ्तगू की है उससे मुतालिक कोई सवाल हो तो कर लीजिए।
आपने फरमाया गुफ्तगू करने के हवाले से, माशाल्लाह जैसे हमारे इस्लामी बैठे हैं आगे जाकर ये इमामत भी करवाएंगे, तो जैसे बयानात भी करते हैं, दर्स व बयान भी, तो इसमें आवाज कितनी हद तक निकालनी चाहिए तो जिसमें हमारे गुफ्तगू के अंदर खूबसूरती भी पैदा हो और सामने वाला मुतासर भी हो और हम अच्छे अंदाज में गुफ्तगू भी करते हैं।
जी माशाल्लाह, जब भी हम बात करें, गुफ्तगू करें, तो हमारा आवाज का वॉल्यूम कितना होना चाहिए, हस्बे जरूरत होना चाहिए, ना इतना बुलंद हो कि सामने वाले को मुश्किल हो और ना ही इतना आहिस्ता हो कि सामने वाले तक आवाज पहुंच ही ना पाए। बहुत लोग बात कर रहे होते हैं, इतना लाउड बात करते हैं, इतनी ऊंची आवाज में बात करते हैं कि हैरत होती है कि पता नहीं ये को हिमालय पर बैठकर कराक्रम भी दूसरी चोटी पर बैठे हुए शख्स से बात कर रहे हैं या सामने बैठ, मिसाल मेरे अगर कोई सामने बैठा हुआ है, 3-4 फीट का फासला है, तो उसमें मेरी एक नॉर्मल आवाज उस तक पहुंच रही है, तो ये एक नफसियाती मसला होता है, तो इतनी ज्यादा बुलंद नहीं होनी चाहिए। अच्छा, बाल लोगों की इससे भी अजीब बात बताऊं, मिसाल के तौर पर कराची में हूं, कराची में किसी से फोन पर बात कर रहा हूं तो नॉर्मल बात करूंगा, और अगर कश्मीर से बात हो रही है तो मैं मोबाइल पर ऊंची आवाज से बात करूंगा, और अगर मदीने से कॉल हो रही है तो इतना ऊंचा बोलते हैं कि जैसे कि ये आवाज वहां तक पहुंचेगी। भाई ये जो हाथ में लिया हुआ है छोटा सा मोबाइल आपके हाथ में है, तो ये इसका काम है आवाज को पहुंचाना, जैसा मेरी आवाज ये कराची में पहुंचाएगा वैसे ही मदीने तक भी जाएगी, उसमें आपको लाउड होने की हाजत नहीं है। तो इसको आप थोड़ा सा क्रॉस चेक कर लें, और आदत होती है बाजों का, तवज्जो नहीं होती। अच्छा, बाद लोग इतना सॉफ्ट बात करेंगे कि वो समझ ही नहीं आएगी कि यार ये क्या कह रहे हैं, तो सही होनी चाहिए। अच्छा, ऑडियंस है, गुफ्तगू तकरीर आप बयान कर रहे हैं और सामने आपके 10 लोग हैं, अब 10 लोगों के सामने बयान में आपको गला फाड़ने की हाजत नहीं है। हाँ, अगर ज्यादा लोग हैं तो आपने थोड़ी सी आवाज ज्यादा बुलंद कर ली, लेकिन उसके अंदर भी, अच्छा बाजों के सामने माइक लगा हुआ है, तो माइक आपकी आवाज को पहुंचाएगा, तो इतना गला फाड़ के और अजीबो गरीब अंदाज होता है कि ऑडियो वाला भी परेशान हो जाता है कि मैं इसको किस लेवल पर लेके जाऊँ। मैंने तो मिनिमम लेवल रखा हुआ है, लेकिन हजरत का गला जो है ना, इसको पता नहीं कहाँ पर पहुंचा रहा है। तो वॉल्यूम आपका मुनासिब होना चाहिए, हसब जरूरत होना चाहिए। अलबत्ता ये मैं जरूर अर्ज करूंगा कि ऐसा नहीं हो सकता कि आप जो भी गुफ्तगु कर रहे हैं तो उसमें वॉल्यूम यकसा हो। हाँ, आपने किसी बात पर इम्फेसाइज करना है, उसको जरा जोर देकर कहना है तो आपकी आवाज थोड़ा बुलंद हो जाएगी। अगर कोई जोशीली बात है, कोई ऐसा वाकया है, कोई आयत आपने पढ़ी, उसके अंदर आपका वॉल्यूम बुलंद होगा, लेकिन वो भी एक हद तक ही बुलंद होना चाहिए। बाज़ औक़ात बहुत ज्यादा एबनॉर्मल फील होता है। तो बुनियादी अगर हम बात करें तो वो ये है कि हसब जरूरत हमारी आवाज होनी चाहिए, क्योंकि बात करने का जो मकसद है वो अपना माफी जमीर पहुंचाना है। वॉल्यूम का ताल्लुक सिर्फ पहुंचाने से है, वो अपने एनवायरमेंट के मुताबिक होना चाहिए।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
बाज़ औक़ात ऐसे होता है कि सामने अगर उस्ताद है या माँ बाप है तो उनके सामने गुफ्तगु का अंदाज कैसा हो, और कभी तलबा को हम पढ़ा रहे हैं तो अगर फसीह व बलीग अल्फाज के उनसे उनको समझ में नहीं आते तो फिर अंदाज कैसा होना चाहिए। दूसरा ये कि क्या गुफ्तगु के साथ चेहरे के एक्सप्रेशन भी असरअंदाज होते हैं, हाथों के इशारे वगैरह भी, तो इनका भी कोई दखल होता है गुफ्तगु के अंदर? इरशाद फरमा दीजिए।
जी, दो चीजें बुनियादी तौर पर इन्होंने बयान फरमाई हैं। एक तो ये है कि माँ बाप से बात करना, शागिर्द से बात करना, इसमें क्या फर्क होना चाहिए? जी बिल्कुल होना चाहिए। लहजे का फर्क हो कि जब आप किसी बड़े से बात करते हैं तो आपका लहजा मुअद्दिबाना होगा, अदब के मुआफिक होना चाहिए। सामने शागिर्द है तो बेअदबी तो उसकी भी नहीं करनी, दिलादारी तो उसकी भी नहीं करनी, लेकिन जैसा लहजा माँ बाप के सामने है वैसा यहाँ पर नहीं होता नॉर्मली। अब नॉर्मली एक आम आदमी से बात करते हैं तो थोड़ा जुदा होगा, लेकिन अगर आप पीर मुर्शिद के बारगाह में हाजिर हैं तो आपके अल्फाज भी बदल जाएंगे और आपका अंदाज भी तब्दील हो जाएगा। अब ये आपको देखना है कि सामने वाला किस मनसब का है और उसके मुताबिक आपका अंदाज गुफ्तगु भी तब्दील होगा। दूसरा, इन्होंने फरमाया कि फसीह व बलीग अल्फाज अगर सामने वाले को समझ में ना आए तो क्या करना चाहिए? तो जैसे मैंने शुरू में कहा कि फसीह व बलीग का मतलब ही सामने वाले को समझ आना है। वो अल्फाज या वो गुफ्तगु फसीह व बलीग है ही नहीं जो सामने वाले को समझ ही ना आए। तो ये एक बेसिक कॉन्सेप्ट है कि फसीह व बलीग का मतलब मुश्किल नहीं होता बल्कि आसान ही होता है। हाँ, उसका एक मायार है कि किस तरह के अल्फाज का चुनाव किया जाए, मुहावरात का इस्तेमाल किस तरह से किया जाए, किस तरह से अपनी गुफ्तगू में और जुमलों के अंदर ताकत पैदा की जा सकती है, असर अंगेजी किस तरह से लाई जा सकती है, वो एक अलग चीज है। लेकिन फसीह बलीग डजंट मीन मुश्किल, ये नहीं है, बल्कि आसान ही होता है। और एक और बात याद रखिए कि जो जितना पावरफुल होगा वो उतना स्ट्रेट फॉरवर्ड होगा, उतना आसान बात करेगा और सीधी बात करेगा। ताकतवर होना, साहिब मनसब होना, बहुत बड़ा होना, इसका ये मतलब भी हरगिज नहीं होता कि आप जो है वो अपने अल्फाज के जरिए खामखा रोक डालने की कोशिश करें। अमीर अहले सुन्नत की मिसाल दोबारा दूंगा, आपकी गुफ्तगू निहायत सादा होती है, कहीं पर भी तकल्लुफ नजर नहीं आएगा, बड़ी सिंपल सी बात करेंगे। सामने बड़ा है, छोटा है, जो भी है, उसके हसब मनसब आप गुफ्तगू फरमाते हो, बड़ी सिंपल सी बात होती है, लेकिन इस सिंपल बात के अंदर जो ताकत है वो दुनिया जानती है कि आप यहाँ से एक जुमला अदा फरमाते हैं और उसका इम्पैक्ट जो है वो बहुत बड़ा होता है। तो इंशाअल्लाह अज़्ज़वजल जब हम इन चीजों का, बातों का ख्याल रखेंगे तो हमारी गुफ्तगू भी बेहतर हो पाएगी। अल्लाह पाक की बारगाह में हम दुआ करते हैं कि हमारी गुफ्तगू गुनाहों से भी पाक साफ हो और अपनी लैंग्वेज के एतबार से भी वो बेहतर हो। आमीन बिजाहिन नबी जिल अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।